ख्रीष्टको जीवन जो माखिनेद्वारा ख्रीष्टको जीवन के हो? जीवन प्रकट भयो र येशुका प्रेरितहरूले देखेका छन् र गवाही दिनुहोस् र तिमीहरूलाई त्यो अनन्त जीवनको घोषणा गर्नुहोस् जुन पितासँग थियो र हामीमा प्रकट भएको थियो। उहाँमा जीवन थियो र जीवन मानिसको ज्योति थियो। यो एक ऐतिहासिक तथ्य हो कि नासरतका येशु लगभग 2000 वर्ष पहिले जीवित हुनुहुन्थ्यो। उहाँ कहाँ जन्मनुभयो, उहाँको परिवारमा कसैको नाम, उहाँ कसरी मर्नुभयो र हो उहाँमा जीवन थियो र उहाँ आफै जीवन हुनुहुन्थ्यो भन्ने कुरा हामीलाई थाहा छ। उहाँको आगमन जीवनको प्रदर्शन थियो र यो जीवन अनन्त छ। ख्रीष्टसँग जीवन दर्शनको एउटा अमूर्त सिद्धान्त मात्र हुन छोड्यो। जीवनले आफूलाई सिकर्मीको छोराको रूपमा प्रकट गरियो, जसले हिँड्दथ्यो, बोल्यो, खायो, सुत्यो, रोयो र माया गरियो र जसको मृत्युबाट पुनरुत्थानले उहाँलाई आफूले दाबी गर्नुभएको हो भनी प्रमाणित गरियो। उहाँले आफ्नो बारेमा भन्नुभयो, मार्ग, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन। ख्रीष्ट जीवन हुनुहुन्छ र जीवन ख्रीष्ट हुनुहुन्छ। यदि तपाईँसँग अनन्त जीवन छ भने यो किनभने तपाईँसँग ख्रीष्ट हुनुहुन्छ। यदि तपाईँसँग ख्रीष्ट छैन भने तपाईँसँग जीवन छैन। वास्तविक जीवन अनन्त जीवन जुन ख्रीष्टको जीवन हो केवल अस्तित्वभन्दा धेरै हो। धेरै छन् जसले कहिल्यै जीवन फेला पारेका छैनन्। मत्ती 5:3-12 हामी एक क्रिश्चियन कस्तो हुनुपर्छ भन्ने एक सुन्दर चित्र। प्रत्येक सुन्दरताले एउटा विशेषता देखाउँछ र प्रत्येकमा हामी जान्दछौँ कि सबैभन्दा राम्रो उदाहरण येशु स्वयं हुनुहुन्छ। यदि हामी येशु जस्तै बन्न चाहन्छौँ भने हामीले आफ्नो जीवनमा यो उदाहरण अनुकरण गर्नुपर्छ। अध्याय 1 येशु नम्र, मत्ती 5:3। नम्रता, यो के हो? ख्रीष्टको जीवनको एक उत्कृष्ट गुण उहाँको अद्भुत नम्रता हो। हामीलाई हाम्रो निश्चित विनाशबाट बचाउनको लागि यति माथिबाट तल ओर्लन कोही किन आउँछ? विश्वासघाती इन्कार गर्ने र कायरको खुट्टा धुन पवित्रले किन झुक्नुहुन्छ? नम्रताको विपरीत स्वकेन्द्रितता वा गर्व हो। यो सैतानद्वारा प्रभावित र नियन्त्रित मानसिकताको आधारभूत विशेषता हो। हाम्रो अमेरिकी संस्कृतिमा पुण्यको रूपमा सिकाइएको कुरालाई बाइबलमा पापको रूपमा प्रस्तुत गरिएको छ। हामी हितोपदेश 6:16-17 पढ्छौँ कि घमण्डी नजर परमप्रभुको लागि घृणित हो, परमेश्वरले अभिमानीहरूको घरलाई नष्ट गर्ने प्रतिज्ञा गर्नुहुन्छ। हितोपदेश 15:25 अभिमानी नजर घमण्डी हृदय पाप हो। हितोपदेश 21:4 भगवान्ले घमण्डीहरूलाई प्रतिरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ। याकुब 4:6 गर्व गर्नुको अर्थ हो आफूलाई अरूभन्दा उच्च ठान्ने। आफूलाई अरूको नजरले हेर्नु गलत हो। नम्रताको साँच्चै कदर गर्न हामी यसलाई यसको विपरीत गुणसँग तुलना गर्न सक्छौँ जुन गर्व हो। गर्व भन्छन्, मलाई केही नभन, मलाई यो सबै थाहा छ। नम्रता भन्छन्, तपाईँको सल्लाह र मद्दतको लागि धन्यवाद। गर्व भन्छ, मलाई चाहिन्छ, म चाहन्छु, म योग्य छु। नम्रता भन्छन्, उनी चाहिन्छ, तिनीहरू चाहन्छन्, तपाईँ योग्य हुनुहुन्छ। गर्व भन्छ, हे भगवान्, म मेरो सँगै मानिसभन्दा धेरै राम्रो छु। नम्रताले भन्छ, प्रभु, म पापीलाई दया गर्नुहोस्। घमण्डले अरूलाई भत्काउनको लागि आलोचना गर्छ। नम्रताले अरूलाई निर्माण गर्नको लागि प्रशंसा गर्छ। घमण्डले आफूलाई उचाल्छ तर परमेश्वरले उसको विरोध गर्नुहुन्छ। नम्रताले आफूलाई परमेश्वरको अगाडि नम्र बनाउँछ र परमेश्वरले उसलाई माथि उठाउनुहुन्छ। गर्व भन्छ, म सबै कुरा गर्न सक्छु। नम्रताले भन्छ, मलाई बलियो पार्नुहुने ख्रीष्टद्वारा म सबै कुरा गर्न सक्छु। गर्व भन्छ, म सेवा गर्न चाहन्छु। नम्रताले भन्यो, म सेवा पाउन होइन तर सेवा गर्न र धेरैको फिरौतीको रूपमा आफ्नो जीवन दिन आएको हुँ। गर्व भन्छ, हेर मैले के गरे। नम्रताले भन्छ, हेर्नुहोस् भगवान्ले ममा के गर्नुभयो। घमण्ड सडकमा उभियो र करायो, उसलाई क्रुसमा टाँग्नुहोस्। उहाँ हामीभन्दा धेरै लोकप्रिय हुनुभयो। नम्रता क्रुसमा झुन्डिएको माथितिर हेर्यो र प्रार्थना गर्यो, हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस् किनकि उनीहरूले के गरिरहेका छन् भन्ने थाहा छैन। घमण्डले महिमा खोज्छ तर पाउँदैन। नम्रताले नखोजिकन अरूबाट महिमा र सम्मान पाउँछ। अभिमान र नम्रता बीचको भिन्नता उज्यालो र अन्धकार बीचको भिन्नता हो। जब द लाइट संसारमा आयो, नम्रताको उत्तम उदाहरण हामीलाई प्रकट भयो। येशु हाम्रो नम्रताको उदाहरण हुनुहुन्छ। येशु ख्रीष्टको जीवनमा हामी नम्र हुनुको अर्थ के हो भन्ने जीवित प्रदर्शन देख्न सक्छौं। परमेश्वर र मानिसहरूसँगको आफ्नो सम्बन्धमा उहाँले सधैँ आफूलाई नम्र सेवक साबित गर्नुभयो, बिना ढोङ्गो, बिना गर्व, निस्वार्थ र पूर्वाग्रहरहित। येशुमा हामी एकजना मानिसलाई देख्छौं जसले आफ्नो उमेरको दलितहरूलाई आत्मसमर्पण गर्दछ। उनी मजदुर र मछुवासँग जोडिएका थिए। उनले मिश्रित जातिको महिलाको एउटै कचौराबाट पिए जसलाई धार्मिक मानिसहरूले घृणित र अस्वीकार गरेका थिए। प्रत्येक सहरमा प्रवेश गर्दा येशूले आफ्नो नम्रता देखाउनुभयो। उहाँले कुष्ठरोगीहरूको अशुद्ध शरीर र बहिरागुङ्गाहरूको जिब्रो छुनुभयो। उहाँले भूत लागेका मानिसहरूको हेरचाह गर्नुभयो जसको नजिक जान अरूहरू डराउँछन्। उहाँले पापीहरू र कर उठाउनेहरूका साथै फरिसीहरू र कपटीहरूको घरमा खाना खाने निम्तो स्वीकार गर्नुभयो। येशूले कुनै पनि वर्गको व्यक्तिलाई बेवास्ता गर्नुभएन। खराब प्रतिष्ठित महिलाहरू उहाँ कहाँ आएका थिए कि उनीहरूले समझ, क्षमा र गएर पाप नगर्ने आज्ञा पनि पाउनेछन्। कुनै पनि सहर जाने धुलोले भरिएको बाटोमा बस्ने धनी र शक्तिशालीहरूका साथै भिखारीहरू र अन्धा मानिसहरूको उपस्थितिमा येशू सहज हुनुहुन्थ्यो। येशूले आफ्नो व्यस्त एजेन्डाबाट अरूसँग कुरा गर्न, प्रश्नहरूको जवाफ दिन, दया देखाउन र बाँच्ने राम्रो तरिका देखाउन समय निकाल्नुभयो। उहाँले मानिसहरूका घरहरू र अन्य धार्मिक नेताहरूको सेवाहरू भ्रमण गर्नुभयो, विवाहमा भाग लिनुभयो, साथीहरूसँग माछा मार्न गए र साना बच्चाहरूलाई आशीर्वाद दिनुभयो। उसले कहिल्यै रोक्न र मद्दतको लागि कलको जवाफ दिन असफल भयो। आफूलाई उच्च पार्ने र आफूलाई महिमा दिने सबै अधिकारहरू भए तापनि आखिरमा उहाँ परमेश्वरको एकमात्र जन्मेको पुत्र हुनुहुन्छ भनेर उहाँलाई थाहा थियो। येशूले सधैँ जोड दिनुभयो कि यो उहाँको बुबा हो जसले सबै कुरा गर्नुभयो। येशूमा हामी आत्मामा कमजोर व्यक्तिसँग सम्बन्धित सबै मनोवृत्तिहरू देख्न सक्छौं: नम्रता, समर्पण, सेवा, विश्वास र प्रेम। उहाँको जन्म यो संयोगले येशूको जन्म गोठमा र डुरमा राखिएको थिएन। उहाँ धनी हुनुहुन्थ्यो, तैपनि तिम्रा खातिर उहाँ गरिब हुनुभयो ताकि उहाँको गरिबीद्वारा तिमीहरू धनी बन्न सक। उहाँ सेनिटाइज्ड अस्पतालमा जन्मनुभएन र रेशमको पानामा हात्तीको दाँतमा राखिएको हो। वास्तवमा यद्यपि त्यो पनि महिमा, सम्मान र शक्तिबाट एक ठूलो पाइला हुन्थ्यो जुन उहाँले संसारमा आउनको लागि आफूलाई खाली गर्नुभयो। के तपाईँले कहिले एउटा ठूलो बहुराष्ट्रिय कम्पनीको मालिक र सिईओको बारेमा सुन्नुभएको छ जसले आफ्नो सबै सम्पत्ति, आराम र इज्जत त्यागेर केवल समाजका अस्वीकृतिहरू बीच बाँच्नका लागि छोडिदिए किनभने उहाँ तिनीहरूप्रति दयालु हुनुहुन्थ्यो र तिनीहरूलाई मद्दत गर्न चाहनुहुन्थ्यो? यदि तपाईँ त्यो कल्पना गर्न सक्नुहुन्छ, त्यसपछि यसलाई 1000 गुना गर्नुहोस् र तपाईँले भर्खरै मात्र येशूको प्रेम र नम्रता बुझ्न सुरु गर्नुहुनेछ। उहाँको पूर्ण निर्भरता उहाँको स्वर्गीय पितामा। हामी सबै आत्मनिर्भर हुन कोसिस गर्छौँ, आफैमा हुन चाहन्छौँ। हामी भन्न सक्छौँ, म आफ्नो हेरचाह गर्न सक्छु वा म एक स्वनिर्मित मानिस हुँ गर्वको राम्रो खुराकसँग। तर हामी देखिरहेका छौँ कि कसरी नम्रताले परमेश्वरलाई सबै कुरा हुन अनुमति दिइरहेको छ, आफूलाई उहाँमा र उहाँको इच्छामा समर्पण गर्दैछ। येशूमा हामी यो सिद्ध स्वैच्छिक निर्भरता देख्छौँ। युहन्नाको सुसमाचारमा उहाँका शब्दहरू सुन्नुहोस्, पुत्रले आफैबाट केही गर्न सक्दैन तर पिताले गरेको देख्नुहुन्छ। म आफैले केही गर्न सक्दिनँ किनकि म मेरो आफ्नै इच्छा गर्न होइन तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्न स्वर्गबाट आएको हुँ। मेरो सिद्धान्त मेरो होइन तर मलाई पठाउने उहाँको हो। म आफैबाट केही गर्दिनँ तर जसरी मेरा पिताले मलाई सिकाउनुभयो म यी कुराहरू बोल्छु। म आफ्नै महिमा खोज्दिनँ, खोज्ने र न्याय गर्ने एक हुनुहुन्छ। म तिमीहरूलाई बोल्ने वचनहरू म आफ्नै अधिकारमा बोल्दिनँ तर ममा बास गर्नुहुने पिताले कामहरू गर्नुहुन्छ। तिमीहरूले सुनेको वचन मेरो होइन तर मलाई पठाउनुहुने पिताको हो। येशूले सबै श्रेय पितालाई दिनुभयो। भगवान सबै हुन सकुन् भनेर उहाँ केही पनि हुनुभयो। उहाँले बाबाको वचन, काम र इच्छामा आफूलाई पूर्ण रूपमा समर्पण गर्नुभयो। यसरी परमेश्वरले येशूको जीवनमा मानव जातिको उद्धार प्राप्त गर्न सक्षम हुनुभयो। ख्रीष्टको जीवन आत्मत्याग र परमेश्वरमा पूर्ण निर्भरताको जीवन हो। यद्यपि उहाँको सम्पूर्ण नम्रतामा उहाँले केही पनि गुमाउनुभयो किनकि पिताले उहाँलाई उच्च पार्नुभएको छ र उहाँलाई हरेक नामभन्दा माथिको नाम दिनुभएको छ कि येशूको नाममा स्वर्गमा हुनेहरू र ती सबैको नाममा प्रत्येक गुडा टेक्नुपर्छ। पृथ्वीमा र पृथ्वीमुनि भएकाहरूका र हरेक जिब्रूले परमेश्वर पिताको महिमाको निम्ति येशु ख्रीष्ट प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। अरूलाई उहाँको सेवा परमेश्वरको सामु आफूलाई नम्र पार्नेले मानिसको सामु आफूलाई नम्र बनाउन सक्षम हुन्छ। उहाँ सबैको सेवक हुनुहुन्थ्यो। के तपाईँ तौलिया र पानीको बेसिन लिएर अयोग्य मानिसहरूलाई आफ्नो फोहोर खुट्टा धुनका लागि घुँडा टेकेर उहाँलाई छिट्टै धोका दिने साथी र त्यही रात उहाँलाई नचिनेको तीन पटक जिद्दी गर्ने चेलाको अगाडि घुँडा टेकेर सबैका प्रभुलाई चित्रण गर्न सक्नुहुन्छ? उसले भाइहरूको खुट्टा धोए जो भर्खरै राज्यमा तिनीहरूमध्ये सबैभन्दा ठूलोको हो भनेर गडबड गरिरहेका थिए। उहाँले हामीलाई कस्तो उत्कृष्ट उदाहरण दिनुभयो। यदि हामीले कहिल्यै सोच्दछौँ कि हामी यस संसारको फोहोरको सामु घुँडा टेकेर तिनीहरूको दुर्गन्ध हटाउन मद्दत गर्न धेरै उच्च र शक्तिशाली छौँ, तब हामी अझै परमेश्वरको पुत्र जस्तो छैनौँ। उनको जीवनशैली, येशूले सरल जीवन बिताउनुभयो। उनी दरबारमा बस्दैनथे। उहाँले एकजना अनुयायीलाई यसो भन्दै निरुत्साहित पनि गर्नुभयो, फ्यालहरूका प्वालहरू हुन्छन् र हावाका चराहरूको गुड हुन्छ, तर मानिसको पुत्रको टाउको राख्ने ठाउँ छैन। उहाँको सरलता र नम्रता अझ प्रभावशाली हुन्छ जब हामी सम्झन्छौँ कि उहाँ नै हुनुहुन्छ। एक जसले ब्रह्माण्ड सृष्टि गर्यो, सबै अधिकार उहाँकै थियो, तर जब येशू यहुदीहरूको राजा र सबै मानिसहरूलाई बचाउन सक्ने मसीहको रूपमा मुकुट लिन यरुसलेममा प्रवेश गर्नुभयो, उहाँले गधामा सवार हुन रोज्नुभयो। येशू र अन्य इतिहासका महान पुरुषहरूको मूल्य मान्यताहरू बीच कस्तो भिन्नता छ? तिनीहरू भन्छन् कि अलेक्ज्यान्डर द ग्रेट 200 रङ्गीन हात्तीहरू, 200 सिपाहीहरू कालो घोडाहरूमा र 200 सिंहहरू आफ्नो वरिपरिको एक भव्य जुलुसमा भारत प्रवेश गरे जब उनी हात्तीको दाँतको रथमा सुनको सिंहासनमा बसेर म ब्रह्माण्डको प्रभु हुँ, संसारलाई जित्यो, अब म ताराहरू जित्नेछु, अलेक्ज्यान्डर 33 मरेर आज केही पनि छैन। तर नम्र राजा येशू अझै पनि राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। यो नम्र सेवकको नम्र बाटोले उसलाई अनन्त महिमामा पुर्यायो। नम्र हुनु कस्तो हुन्छ? जवाफ तपाईँले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा छ। जब हामीले आफूलाई ईश्वरको सम्बन्धमा केही पनि ठान्यौँ भने मात्र हामी कम ज्ञान, प्रतिभा, बुद्धि र पवित्रता भएकाहरूभन्दा उच्च मान्न सक्षम हुनेछौँ। आफ्नो महिमा खोज्ने ख्रीष्टको आत्मालाई ग्रहण गर्नुहोस्। यदि यो तपाईँको आत्मा होइन भने नम्रतामा बढ्नको लागि निम्न अभ्यासहरू गर्नुहोस्। अध्याय 2 येशू दयालु मत्ती 5:4 अनुकम्पा, यो के हो? कोही कोहीले येशू क्रान्तिकारी हुनुहुन्थ्यो भनी भन्छन्, उहाँ कट्टरपन्थी हुनुहुन्थ्यो भन्छन्। तिनीहरू सही छन्। यो सत्य हो कि उनले कुनै पनि देशको सरकारलाई ध्वस्त पार्ने प्रयास गरेनन्। उनी राजनीतिमा संलग्न भएनन्। उनले मजदुरहरूलाई हडतालमा जान प्रोत्साहन गरेनन्। उनले अधिकारीहरू विरुद्ध लड्न कहिल्यै हतियार उठाएनन्। यसको विपरीत, येशूले आफ्ना अनुयायीहरूलाई सदैव शक्तिहरूको अधीनमा बस्न सिकाउनुभयो। जे होस्, उहाँले के सिकाउनुभयो र उहाँले सुरु गर्नुभएको आन्दोलन पहिले नै अवस्थितभन्दा धेरै फरक थियो कि उहाँको समयको समाजले उहाँलाई अस्वीकार गर्यो र उहाँलाई क्रुसमा टाँग्यो। जब येशूले आफ्नो पहाडमा उपदेश प्रचार गर्नुभयो, प्रमुख धर्म यहुदी धर्म थियो र सैन्य राजनीतिक शक्ति रोमन साम्राज्यको हातमा थियो। हेर्नुहोस् येशूका शब्दहरू यी दुई समूहका नेताहरूको विचारसँग कसरी बाजिएका छन्। यहुदीहरूका धार्मिक नेताहरू प्राय फरिसीहरू थिए, तिनीहरूको गर्व र आत्मधार्मिकताको लागि चिनिने समूह। के तपाईँलाई मन्दिरमा फरिसीको प्रार्थना याद छ? प्रभु, म तपाईँलाई धन्यवाद दिन्छु कि म यहाँ मेरो छेउमा यो कर उठाउने पापी जस्तो छैन। रोमी सिपाहीहरूले बल प्रयोग गरेर संसार जितेकोमा गर्व गर्थे। त्यसैले यहाँ सिकर्मीको छोरो आउँछ, धन्य हो नम्रहरू, त्यो एकदम कट्टरपन्थी छ, होइन? फरिसीहरू पवित्रजनहरू थिए। तिनीहरूले आफूलाई अरूभन्दा धेरै उच्च ठान्थे कि तिनीहरूले पापीलाई छुँदैनन्। यद्यपि येशू पापीहरूको मित्र यसो भन्दै आउनुभयो, रुनेहरू धन्य हुन्, अर्थात् दयाले भरिएका, संवेदनशील हृदय, पश्चाताप गर्नेहरू जसको हृदय अरूको दुःखले छोएको छ। रोमन साम्राज्य सही बनाउँछ को नियममा बाँचेको थियो र सबैभन्दा ठूलो आवाज बोल्ने तरवार थियो। हाम्रो येशूले सिकाउनुभयो, धन्य नम्र हुन्। फरिसीहरूले विधवाहरूको घर लुटे र बहानामा लामो प्रार्थना गरे, तर येशूले भन्नुभयो, धन्य हुन् धार्मिकताको लागि भोकाउने र तिर्खाउनेहरू। फरिसीहरूले तुरहीको साथ घोषणा गरे कि तिनीहरू एक भिखारीलाई सिक्का दिन लागेका छन्। तिमीहरूले सार्वजनिक सहरको चोक र सडकहरूमा प्रार्थना गरे ताकि तिमीहरू मानिसहरूले देखुन्। तर येसु यसो भन्दै घटनास्थलमा पुग्नुभयो, धन्य हृदयका शुद्ध निष्कपट हुनेहरू। रोमन साम्राज्य युद्ध विजय र विनाशको लागि बाँचेको थियो। येसुले सिकाउनुभयो धन्य शान्ति स्थापना गर्नेहरू। येसुले सिकाउनु भएको सुन्ने मानिसहरूको प्रतिक्रिया के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? यो येसुको अर्को गाला घुमाउनुहोस् को निर्देशनबारे टिप्पणी गर्ने मानिस जस्तै हुनेछ। यो मानिसले भन्यो, यसले अब काम गर्दैन। यदि तपाईँले त्यसो गर्नुभयो भने तपाईँ हरेक पटक गुमाउनुहुनेछ। कसै कसैलाई येसुका शब्दहरू सुन्दर तर अव्यवहारिक लाग्छन्। तर याद गर्नुहोस्, येसुले सिकाउनु भएन, तर उहाँले सिकाउनुभएका कुराहरू जिउनुभयो। फरिसीहरू र रोमन साम्राज्य संसारबाट गायब भए तापनि येसु अझै जीवित हुनुहुन्छ। उहाँ आफ्नो शिक्षा र उहाँका अनुयायीहरूमा मात्र बाँच्नु भएन, तर उहाँ मृतकबाट बौरी उठ्नुभयो र उहाँ स्थापना गर्न आउनुभएको राज्य वास्तवमा स्थापित भएको थियो र लाखौं मानिसहरू त्यसमा प्रवेश गरेका छन् र अझै पनि प्रवेश गरिरहेछन्। येसुले भन्नुभयो कि रोनेहरूले आशिष पाउँछन् किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। यो विचार आधुनिक मानसिकताको विपरीत हो जसले हामीलाई सिकाउँछ कि वास्तविक पुरुषहरू रुँदैनन्। हामी हाम्रो समाजले युवाहरूलाई यसो भनेको सुन्छौँ, पछाडि नहेर जीवनको आनन्द लिनुहोस्, रमाइलो गर्नुहोस्, तपाईँ एक पटक मात्र घुम्नुहोस्, तपाईँलाई जे जस्तो लाग्छ त्यही गर्नुहोस्, दुखी हुनु वा पछुताउनु मूर्खता हो। तर येसुले अझै पनि रोनेहरू आशिष छन् भनी घोषणा गर्नुभयो। रुनुमा आफैमा कुनै पुण्य छैन। येसुले निराशावाद, आत्मदया, घाइते घमण्ड, निराश महत्वाकांक्षा, पीडा वा पीडालाई बढावा दिनुभएको छैन। येसुले भन्नुभएको छैन, धन्य हो त्यो बिग्रेको बालक जो आफूले चाहेको कुरा नपाउँदा रुन्छ, उसले भनेको होइन। धन्य हो त्यो अपराधी जो जेल गएर विलाप गर्छ, त्यो पटक्कै होइन। दयालु, पश्चाताप र संवेदनशील व्यक्ति त्यो हो जसलाई अरूको पीडा वा आफ्नै पापले छोएको हृदय हुन्छ। यो व्यक्तिले आशिष पाउनेछ किनभने परमेश्वरले उसलाई आफ्नो दुःखमा सान्त्वना दिनुहुनेछ। गुलाबमा मिठो गन्ध छ, तर गुलाबको पङ्खुरी तोड्नुहोस् र हेर्नुहोस् के हुन्छ। तपाईँले पत्ता लगाउनुहुनेछ कि प्रत्येक पङ्खुरीमा अत्तरको भण्डार छ जुन फुलमा मर्ने भाग्यमा थियो। मानिसको हृदय बन्द, संवेदनहीन, कहिल्यै टुटेको, केवल आफ्नो लागि बाँच्ने तरिका यही हो। भित्र लुकेको खजाना कहिल्यै भेट्टाउने छैन। त्यो खजाना तब मात्र मुक्त हुन्छ जब हृदय भाँचिएको, संवेदनशील, पश्चाताप र दयालु हुन्छ। यो साँचो हो, रुनेहरू धन्य हुन्। येसु हाम्रो करुणाको उदाहरण हुनुहुन्छ। जब तपाईँ सुसमाचारका पुस्तकहरू पढ्नुहुन्छ, तपाईँ येसुको करुणाबाट प्रभावित हुनुहुनेछ। दुखीहरूको निराशाजनक अवस्थाले उहाँलाई सधैँ छुन्थ्यो। एकजना कुष्ठरोगी उहाँ कहाँ आयो र कराउँदै भन्यो, तपाईँले चाहनुहुन्छ भने तपाईँले मलाई शुद्ध गर्न सक्नुहुन्छ। अब कुष्ठरोगीहरू हेर्दा धेरै मनमोहक थिएनन्। उनीहरूलाई सामुदायिक जीवनमा प्रतिबन्ध लगाइयो। तर त्यहाँ येसुको बारेमा केही थियो जसले तिनीहरूलाई थाहा दियो कि तिनीहरू उहाँको नजिक जान सक्छन्। कुष्ठरोगीको बिन्ती सुनेपछि उहाँ गहिरो प्रभावित हुनुभयो। उहाँले आफ्नो हात फैलाउनुभयो, छुनुभयो र भन्नुभयो, शुद्ध हो। र उहाँ तिनीहरूलाई पुग्न र छुनु कहिल्यै असफल भयो, तिनीहरूलाई पूर्ण रूपमा सफा छोडेर। येसु जस्तै हुनुहुन्थ्यो। नैना सहरमा उसले एउटी विधवालाई आफ्नो एकमात्र छोराको गाडिएको देख्यो। उसको दुःख देखेर उसलाई दया आयो र भन्नुभयो, नरोऊ। त्यसपछि उसले आफ्नो छोरालाई जीवनमा ल्याउन अघि बढ्यो। जेरिको छोडेर केही समयपछि येसुले दुई अन्धा मानिसहरूलाई देख्नुभयो। उनीहरूको आँखा छोए र तिनीहरूले तुरुन्तै आफ्नो दृष्टि पाए। आफ्नो साथी लाजर्सको मृत्यु भएको सुनेपछि येसु रोनुभयो भनी बाइबलले भन्दैन। तर जब उहाँ चिहानमा पुग्नुभयो, मरियम र अरूलाई रोइरहेको देखेर उनी आत्मामा सुस्काए र विचलित भए र रोए। अरूको दुःखले उनको संवेदनशील हृदयलाई छोयो। चाहे त्यो शोकमा परेका अन्धा, लङ्गडा, कुष्ठरोगी, बेस्या वा साधारण पापीहरू होस्, येसुले तिनीहरूको पीडा महसुस गर्नुभयो र आफूले शब्दो मद्दत गर्नुभयो। शब्द जो देहधारी बने, जसले ब्रह्माण्ड सृष्टि गर्नुभयो र सबै कुरालाई व्यवस्थित गर्नुभयो, जसले अझै पनि यो सबैलाई सबै अधिकारका साथ शक्तिशाली राख्छ, ईश्वरीय तर दयालु र हाम्रो पीडा र शोकप्रति संवेदनशील, यो हाम्रो येसु हो। आफ्नो हृदयको आँखाले आफ्नो सृष्टिकर्तालाई हेर्नुहोस्, दुखित र रुँदै, र तपाईँले ख्रीष्टको जीवनलाई अलि बढी थाहा पाउनुहुनेछ। वास्तविक पुरुषहरू रुँदैनन् भनेर फेरि कहिल्यै भन्नुहुने छैन। यद्यपि येशूको सबैभन्दा ठूलो अनुकम्पा बिरामी शरीरहरूका लागि होइन तर बिरामी आत्माहरूका लागि हो। हामी मत्ती 9:35-36 पढ्छौँ कि कसरी येशूले गोठालो बिना भेडाहरू जस्तै भीडको लागि अनुकम्पा महसुस गर्नुभयो। हराएको मानिसहरू लक्ष्य बिना भट्किरहेका, तिनीहरू के खोज्दैछन् न त तिनीहरू कहाँ जाँदैछन्। कसैले भन्न सक्छ यो उनीहरूको समस्या हो। प्रत्येकले आफ्नो भाग्य आफै रोज्छ, तर येशूले तिनीहरूको अवस्थाप्रति आफ्नो हृदय बन्द गर्नुभएन। तिनीहरूको आध्यात्मिक अवस्था देखेर उहाँ छक्क पर्नुभयो। त्यही भएर आएको हो। आफ्नो प्यारो सहर यरुसलेममा आउँदा येशू पनि रोनुभयो। उसले त्यो सहरको भविष्यलाई हेर्यो र त्यो अन्धकार थियो। यहुदीहरूले येशूलाई अस्वीकार गरे र आफ्नो पापको पश्चाताप गर्न इन्कार गरे र त्यसको लागि भयानक सजाय भोग्नुपर्नेछ। शत्रु सेनाहरूले आक्रमण गरेर सहरलाई नष्ट गर्नेछन्। सबै बासिन्दाहरूलाई मारिनेछ वा अन्य देशहरूमा दासहरू जस्तै बेचिनेछ। महिमित मन्दिर तिनीहरूको विशेषाधिकारको प्रतीक र तिनीहरूका बीचमा परमेश्वरको उपस्थिति भत्काइनेछ। एउटा ढुङ्गालाई अर्को माथि नछोडे। यो सबै 40 वर्षपछि भयो। येशूले तिनीहरूलाई माया गर्नुभयो र विद्रोही र अवज्ञाकारीहरूको भाग्यको बारेमा सोचेर रोनुभयो। यो महत्त्वपूर्ण छ कि यो दृश्य उनको आफ्नै पीडादायी मृत्युको 1 हप्ता अघि भएको थियो। उहाँको आफ्नै क्रूर मृत्युको पूर्वसन्ध्यामा येशू आफैको लागि रुनुभएन, तर उहाँ यरुसलेममा रोनुभयो। थाहा छ कि तिनीहरूले उहाँलाई अस्वीकार गर्दा मुक्तिको लागि आफ्नो एकमात्र आशालाई अस्वीकार गरेका थिए। उसको आँसु आफ्नै आसन्न पीडाको लागि होइन तर आफूले माया गर्नेहरूको पीडाको लागि थियो। येशूले पापीहरूप्रति दया गर्नुभयो। तपाईँको एक्लोपन, पीडा, शोक वा तपाईँको पापी अवस्थाको लागि आज येशू तपाईँप्रति दया गर्नुहुन्छ। उहाँले तपाईँलाई बचाउन सक्नुहुन्छ। उहाँले तपाईँलाई बचाउन चाहनुहुन्छ। तिमीलाई बचाउनको लागि मरे। येशू ख्रीष्ट हिजो आज र सदा सर्वदा उस्तै हुनुहुन्छ। उहाँ न बदलिनुहुन्छ न कहिल्यै परिवर्तन हुनेछ। ती मानिसहरूप्रति उहाँको अनुकम्पाको साथ उहाँले आज हाम्रा कमजोरीहरूप्रति सहानुभूति देखाउनुहुनेछ। हामी जस्तै सबै प्रलोभनहरूमा तर पनि पापरहित, हिब्रू 4:15। येशू तपाईँको दुःखमा तपाईँको लागि रुनुहुन्छ र अरूको दुःखमा पनि तपाईँले महसुस गरेको चाहनुहुन्छ। येशू दयालु संवेदनशील व्यक्तिको हाम्रो उत्कृष्ट उदाहरण हुनुहुन्छ। अध्याय 3। येशू नम्र, मत्ती 5:5। नम्रता यो के हो? हामी प्राय सुन्छौँ कि इसाईहरू संसारका मानिसहरूभन्दा फरक हुनुपर्छ। यो सत्य हो। ख्रीष्टले हाम्रो जीवनमा ल्याउनु भएको भिन्नता धेरै ध्यान दिनुपर्छ। तर यो होइन कि जो ख्रीष्टमा हुनुहुन्छ उसले सुट र टाई लगाएर हिँड्नुपर्छ वा क्रिश्चियन महिलाले घरको कपडा मात्र प्रयोग गर्नुपर्छ वा आफ्नो कपाल कुनै निश्चित तरिकाले लगाउनुपर्छ। यी चिजहरू बाहिरी हुन्, त्यो हो सतही सतहमा। येशूले भन्नुभयो कि उहाँका अनुयायीहरू र संसारको एक व्यक्ति बीचको भिन्नता उहाँको भित्री व्यक्ति, उहाँको चरित्रमा छ। ख्रिस्टियनको जीवनलाई हेर्दा संसारले के देख्नुपर्छ? वास्तवमा नम्रता, करुणा, नम्रता, धार्मिकता, दया, शुद्धता, शान्ति र विश्वासको भित्री आत्मिक अभिव्यक्ति हो। जब हामी यी गुणहरू प्रकट गर्न थाल्छौँ, संसारले स्पष्ट रूपमा देख्नेछ, प्रभुको महिमा हुनेछ र धेरै मानिसहरू मार्गतर्फ आकर्षित हुनेछन्। सबैभन्दा कम खोजिने विशेषताहरूमध्ये एक नम्रता हो। कसैले एकपटक भन्यो, यदि सबै भगवान्का गुणहरू लिलामीमा प्रस्तुत गरियो भने बेचिने अन्तिम नम्रता हुनेछ। यो के हो भनेर थोरै मानिसहरूले बुझ्छन् र प्रभु येशूको विशेषतालाई चिन्ने यो गुणलाई थोरैले अझै मूल्यवान गर्छन्। धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको हकदार हुनेछन्। येशूले भन्नुभयो, नम्र हुनुको अर्थ के हो? हाम्रो शब्दकोश अनुसार नम्र हुनु भनेको धैर्य र नम्रता, नम्रता सजिलैसँग थोपेको विनम्र देखाउनु हो। नम्र व्यक्तिले दबावमा फिट फ्याँक्दैन वा ह्यान्डलबाट उड्दैन। राम्रो पर्यायवाची शब्द कोमल हो। नम्र व्यक्ति नियन्त्रणमा छ। नम्र हुनु भनेको कमजोर हुनु होइन। घोडा यसलाई नियन्त्रण गर्नु अघि बलियो हुन्छ, तर जङ्गली हुनु मानिसको लागि बेकार छ। नियन्त्रणमा लिएपछि यसले आफ्नो शक्ति गुमाउँदैन। यो केवल नियन्त्रित, नियन्त्रित र उपयोगी हुन्छ। नम्रताको लागि राम्रो परिभाषा नियन्त्रणमा शक्ति हो। रोमले संसार जित्यो तर इसाईहरूले रोमन साम्राज्यलाई जित्यो। निरोले शाही दरबारमा आफ्नो ओछ्यानमा फ्याँक्यो र पल्ट्यो जबकि इसाईहरू तिनीहरूको जेल कक्षहरूमा शान्तिपूर्वक सुते। तिनीहरूले आफ्नो मुक्तिमा विजय पाए र तिनीहरूको साहस तिनीहरूको विश्वासको परिणाम थियो। तिनीहरूले आफ्नो दुःखमा धैर्यता पाए। ती आदिम इसाईहरूले आध्यात्मिक बल प्राप्त गरे, सत्यमा आधारित सतावटमा स्वभाव र जसले ख्रीष्टको प्रकृतिको छवि झल्काउँछ। ख्रिस्टियन जीवनमा अत्यन्तै आवश्यक पर्ने यो गुणको जाँच गरौँ, नम्रता। येशू हाम्रो नम्रताको उदाहरण हुनुहुन्छ। सायद ख्रीष्टको जीवनको सबैभन्दा गलत बुझिएको गुण उहाँको कोमलता वा नम्रता हो। ऊ कमजोर थिएन तर बलियो थियो। याद गर्नुहोस् कसरी उसलाई गिरफ्तार गरियो, डण्डीले पिटियो, कोर्राले कोर्रा लगाइयो, थुकियो र गिल्ला गरियो। भीडले उनको मृत्युको लागि आह्वान गर्यो र उसलाई रोमन क्रुसमा किला लगाइयो। भीडले उहाँलाई चुनौती दियो, यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने तल आउनुहोस्। अब उहाँले के गर्न सक्नुहुन्थ्यो विचार गर्नुहोस्। उहाँले एक शब्दले आदि नियन्त्रण गर्न सक्नुहुन्थ्यो, पानीमा हिँड्न सक्नुहुन्थ्यो, 5000 मानिसहरूलाई केही रोटी र माछा खुवाउन सक्नुहुन्थ्यो र मरेकाहरूलाई पनि जीवित पार्न सक्नुहुन्थ्यो। क्रुसमा उहाँले 10000 स्वर्गदूतहरूलाई बोलाउन सक्नुहुन्थ्यो उहाँलाई मुक्त गर्न र त्यो कृतज्ञ पुस्तालाई नष्ट गर्न। तर उनले गरेनन्। येशू कुनै पाप गर्नुभएन न त उहाँको मुखमा छल भेटियो। जब उहाँलाई गाली गरियो बदलामा गाली गर्नुभएन। जब उहाँले दुःख भोग्नुभयो उहाँले धम्की दिनुभएन तर आफूलाई धर्मी रूपमा न्याय गर्ने उहाँलाई सुम्पनुभयो। उहाँले त्यो क्रुसमा के भन्नुभयो सुन्नुहोस्, पिता तिनीहरूलाई माफ गर्नुहोस् किनभने तिनीहरूले के गर्छन् थाहा छैन। अब त्यो नम्रता हो, नियन्त्रणमा रहेको बल परीक्षाको बीचमा शान्तता र कठिन परिस्थितिहरूमा पनि आत्माको शान्तिलाई ठिकसँग परिभाषित गरिएको छ। मसीहको नम्रता यसैया 12:1-4 वा मत्ती 12:15-21 भविष्यवाणीको विषय थियो जसको बारेमा यहोवाले भन्नुभयो, हेर मेरो दास जसलाई म समर्थन गर्छु, मेरो चुनिएको एक जसमा मेरो आत्माले चिच्याउने छैन, न त उसको आवाजलाई गल्लीमा सुनाइदिनेछ, उसले भाँचिने छैन र धुम्रपानको सन निभाउने छैन। येशू सडकमा उभिनु भएन, चिच्याउनु भयो, रिसले आफ्नो अनुहार रातो पारेर अविश्वासीहरूलाई तिनीहरूको मार्गको गल्तीको बारेमा विश्वस्त पार्न खोज्दै। यस भविष्यवाणी अनुसार येशूले भाँचिएको निगालोलाई नष्ट गर्नुभएन वा निल्ने मैनबत्तीलाई निभाउनु भएन। यी दुई अभिव्यक्तिहरूको बारेमा सोच्नुहोस्। त्यतिखेर नर्कट वा सानो डण्डीलाई या त शासक वा हिँड्ने उखुको रूपमा प्रयोग गरिन्थ्यो। यदि तपाईँले यसलाई तोड्नुभयो भने यो बेकार भयो। यो भाँचिएको नर्कट एक कमजोर व्यक्तिको प्रतिनिधित्व गर्दछ। येशूले कमजोर मानिसहरूलाई कसरी हेर्नुभयो? उहाँले तिनीहरूलाई घृणा गर्नुभएन। कमजोर तुच्छ वा बहिष्कृतहरूमध्ये येशूले धैर्य र सहानुभूति देखाउनुभयो। उहाँले तिनीहरूसँग चिनाउनुभयो, आदरपूर्वक व्यवहार गर्नुभयो र तिनीहरूलाई उच्च विमानमा उठाउनुभयो। उहाँले तिनीहरूलाई त्याग्नुभएन, बरु उहाँले तिनीहरूलाई अझ धेरै हेरचाह गर्नुभयो। उहाँ कोमल हुनुहुन्थ्यो। धुवा उड्ने बाता पनि यस्तै थियो। जब मैनबत्ती वा तेलको बत्ती निस्छ, बत्तीले धुवा र धुवा निस्कन थाल्छ। त्यो आँखामा जलन हुन सक्छ, त्यसैले गर्नको लागि सबैभन्दा सजिलो कुरामा पुग्न र बिकचिन्ती थियो। यो चाँडै बाहिर जान्छ। त्यो धुवा उड्ने बत्तीले रिसाउने असुविधाजनक व्यक्तिलाई जनाउँछ। येशूले त्यस्तो व्यक्तिलाई कस्तो व्यवहार गर्नुभयो? उहाँले तिनीहरूसँग राख्नुभयो। तिनीहरूबाट छुटकारा पाउनुको सट्टा उहाँले तिनीहरूलाई हेरचाह गर्नुभयो। येशूले कमजोर घिनलाग्दो समस्याग्रस्त अपरिपक्व मानिसहरूलाई हान्नुभएन। येशूले कमजोरीलाई बढावा दिनुभएन तर सहिष्णुतालाई बढावा दिनुभयो र त्यसैले कमजोरहरूलाई बलियो बन्न मद्दत गर्न सक्षम हुनुभयो। उहाँले तिनीहरूलाई बोक्न नसक्ने भारी बोक्नुभएन। उहाँले सधैँ मानिसहरूलाई राम्रो व्यवहार र असल चरित्रको हुन आह्वान गर्नुभयो तर एकै समयमा उहाँले बुझ्नुभयो र कमजोरहरूको अपरिपक्वतालाई बुझ्नुभयो। येशू कमजोरहरूको पक्षमा हुनुहुन्थ्यो। उनले नम्र हुन कहिल्यै छोडेनन्। यो भन्न अनौठो लाग्न सक्छ तर येशूले मन्दिरबाट पैसा साट्नेहरूलाई निकाल्न आफ्नो नम्रता छोड्नु भएन। उनी नियन्त्रण बाहिर थिएनन्। बरु उसले के गरिरहेको थियो भनेर ठ्याक्कै थाहा थियो। उनले मत्ती 23 नम्र हुन छोडेनन् जब उनले कपटीहरूलाई निन्दा गरे, सर्पहरू सर्पका सन्तानहरू, तिमीहरू कसरी नरकको दण्डबाट बस्न सक्छौ न त उहाँ नम्र हुन छोड्नुहुनेछ जब एक दिन उहाँ परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशु ख्रीष्टको सुसमाचारलाई नमान्नेहरूमाथि बदला लिने ज्वलन्त आगोमा उहाँका शक्तिशाली स्वर्गदूतहरूसँग स्वर्गबाट प्रकट हुनुभयो। नम्र हुनुको मतलब यो होइन कि तपाईँ दुष्टको विरुद्ध लड्नुहुन्न, पापीलाई हप्काउनुहुन्छ वा अन्यायलाई सच्याउन प्रयास गर्नुहुन्न। कहिलेकाहीँ बल प्रयोग गर्नुपर्छ, हामीले कदम चाल्नुपर्छ, बोल्नुपर्छ र प्रतिरोध गर्नुपर्छ, तर हामी यसलाई सही तरिकाले गर्छौँ, येशूको बाटो, नियन्त्रित तरिका। अध्याय चार, येशू धर्मी, मत्ती 5:5। धार्मिकता यो के हो? धन्य हुन् धार्मिकताको लागि भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। बाइबलको सत्यता यो हो कि मानिसलाई आफ्नो जीवन निर्वाह गर्न खाना र पेयभन्दा बढी चाहिन्छ। उसलाई आफ्नो आत्माको लागि आध्यात्मिक पोषण चाहिन्छ। त्यसैले येशूले भन्नुभयो, मानिस रोटीले मात्र बाँच्ने छैन तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनले बाँच्नेछ। उहाँले यो पनि भन्नुभयो, नष्ट हुने खानेकुराको लागि परिश्रम नगर तर अनन्त जीवनको लागि रहिरहने भोजनको लागि, जुन मानिसको पुत्रले तिमीहरूलाई दिनुहुनेछ, किनभने परमेश्वर पिताले उहाँमाथि आफ्नो छाप लगाउनु भएको छ। मानिस भौतिक आवश्यकता भएको प्राणी मात्र होइन, हामी परमेश्वरको विशेष सृष्टि हौ। उहाँको स्वरूप र प्रतिरूपमा बनाइएका आध्यात्मिक, भावनात्मक र शारीरिक आवश्यकताहरू र इच्छाहरूले सुसज्जित हामीलाई परमेश्वर हाम्रो सृष्टिकर्तासँग घनिष्ठ सम्बन्ध चाहिन्छ र यो येशू ख्रीष्ट मार्फत आउँछ। मत्ती 5:5 हामीलाई भोकाएका आप्रवासीहरूको टिभी दृश्यहरूको सम्झना गराउँदछ, जो केही खडेरी, नागरिक अशान्ति वा राजनैतिक उथलपुथलले आफ्नो पीठमा लुगा लगाएर भाग्छन्। तिनीहरू काम गर्छन् वा दमनकारी गर्मीमा यात्रा गर्छन्, जबकि तिनीहरूका साना बच्चाहरूको हड्डीहरू तिनीहरूको कसिलो छालाबाट निस्केको देखिन्छ र तिनीहरूको पेट परजीवीहरूले फुल्छ। हामीमध्ये धेरैजसोलाई वास्तविक भोकमरी कस्तो हुन्छ भन्ने कुरा थाहा हुँदैन। प्रचुर मात्रामा खाना र पानी पाउन पाउनु यी शरणार्थीहरूको लागि कस्तो आनन्दको कुरा हो। मानिसहरू आफ्नो इच्छा र आवश्यकताहरू पूरा गर्ने जीवनमा केही खोजिरहेका छन्। तिमीहरू भोका र तिर्खाएका छन् तर रोटी र पानीको लागि मात्र होइन। तिमीहरू चीजहरू, भौतिक सम्पत्तिहरू, घनिष्ठ सम्बन्धहरू, जीवनको अर्थ र शान्ति चाहन्छन्। उनीहरू खुसी हुन चाहन्छन्। यद्यपि त्यहाँ अझ महत्त्वपूर्ण भोक छ जुन परमेश्वरले हामीले अनुभव गरेको चाहनुहुन्छ र सधैँ सन्तुष्ट हुन तयार हुनुहुन्छ। यो धार्मिकताको भोक र तिर्खा हो। याद गर्नुहोस् कि धन्य कहिलेकाहीँ खुसीको रूपमा अनुवाद गरिएको छ। ध्यान दिनुहोस् कि येशूले के भन्नुभएन। सुख खोज्नेहरू खुसी हुन्छन् भनेर उहाँले भन्नुभएन, बरु उहाँले धार्मिकता खोज्नेहरू खुसी हुनेछन् भन्नुभयो। भगवान् र उहाँको इच्छा खोज्नेहरू, जसले सही सोच्न र कार्य गर्न चाहन्छन्, उनीहरूले आनन्द पाउँछन्। अक्सर भोका र तिर्खाएका मानिसहरू गलत तरिकाले आफ्नो इच्छा पूरा गर्ने प्रयास गर्छन्। एउटा बच्चा भोकाएको विद्यालयमा पुग्छ र मिठाईमा भर्छ, तर जब खाजाको समय आयो ऊ अब खान चाहदैन। त्यसैले मदिरा, ड्रग्स, सेक्स, विभिन्न मनोरञ्जन र आध्यात्मिक सुखहरू जस्ता भौतिक चिजहरूद्वारा आफ्ना इच्छाहरू पूरा गर्ने प्रयास गर्नेहरू धेरैले चिरस्थायी आनन्द पाउन सक्दैनन्। येशूले हामीलाई जीवनमा साँचो सन्तुष्टि, सन्तुष्टि र पूर्तिको बाटो देखाउनुभयो। धन्य हुन् धार्मिकताको भोकाउने र तिर्खाउनेहरू। येशू हाम्रो धार्मिकताको उदाहरण हुनुहुन्छ। उहाँको जन्म हुनुभन्दा 1000 वर्ष अघि येशूको बारेमा भविष्यवाणी गरिएको थियो, तिमीले धार्मिकतालाई प्रेम गर्छौ र दुष्टतालाई घृणा गर्छौ। यो पनि भविष्यवाणी गरिएको थियो कि धार्मिकताले उहाँले गरिबहरूको न्याय गर्नुहुनेछ र पृथ्वीका नम्रहरूको लागि न्यायको साथ निर्णय गर्नुहुनेछ। उहाँले आफ्नो मुखको लट्ठीले पृथ्वीलाई प्रहार गर्नुहुनेछ र उहाँको ओठको सासले दुष्टहरूलाई मार्नुहुनेछ। धार्मिकता उहाँको कम्मरको बेल्ट हुनेछ र विश्वासयोग्यता उहाँको कम्मरको बेल्ट हुनेछ। येशू हाम्रो धार्मिकताको उत्कृष्ट उदाहरण हुनुहुन्छ। तर के तपाईँलाई धार्मिकता के हो थाहा छ? यो व्यक्तिगत स्तरमा मात्र न्याय जस्तै कुरा हो। यो अरूलाई निष्पक्ष वा सही व्यवहार मात्र होइन तर आफैलाई पनि सही गर्नु हो। यहाँको आफ्नो जीवनमा ख्रीष्टले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नुभयो, जे सही थियो त्यो गर्नुभयो, खराबको न्याय गर्नुभयो र निर्दोषहरूको रक्षा गर्नुभयो। उहाँको धार्मिकतामा दुष्टताको बदला समावेश छ। उहाँ असल र खराब बीचको लडाईँमा संलग्न न्यायाधीश हुनुहुन्छ। यस अर्थमा उनी निष्पक्ष छैनन्। उसले खराबीमाथि राम्रोलाई जित्न चाहन्छ। येशूले सही कुरा मन पराउनुहुन्छ तर गलत कुरालाई घृणा गर्नुहुन्छ। येशूले सबै सही काम गर्नुहुन्छ र सबै गर्नुहुनेछ भनी जान्न महत्त्वपूर्ण हुनुपर्छ। धर्मी येशू ख्रीष्टले सबै परमेश्वरले चाहेको कुरा गर्नुभयो। क्रुसमा चोरले पनि स्वीकार गर्नुपरेको थियो, हामी न्यायसङ्गत रूपमा दोषी छौँ किनकि हामीले हाम्रा कामहरूको उचित इनाम पाउँछौँ, तर यो मानिसले केही गलत गरेको छैन। किनभने उहाँ धर्मी हुनुहुन्थ्यो, उहाँले भन्न सक्नुहुन्थ्यो, ममाथि शैतानको कुनै दाबी छैन। उहाँले सबै परमेश्वरको सामु जे ठिक थियो त्यही गर्नुभयो। उसले आफ्नो धार्मिकता देखाउनुभयो जब उसले मन्दिरबाट पैसा परिवर्तन गर्नेहरूलाई बाहिर निकाल्यो। उहाँले मानिसहरूलाई आफ्नो बुबाको घर चोरहरूको ओडारमा परिणत गर्न अनुमति दिन सकेन। येशूले कुनै पनि व्यक्तिलाई उसको विगतका गल्तीहरूको कारण अस्वीकार गर्नुभएन, न त खाँचोमा परेकाहरूलाई मद्दत गर्न अस्वीकार गर्ने परम्पराहरूको लागि सत्य त्याग्नुभएन। उहाँले आफ्ना साथीहरूलाई सम्मान दिनुभयो र अरूलाई सत्य साझा गर्नुभयो। प्रत्येक शब्द र काममा येशूले हामीलाई धर्मी हुनुको अर्थ के हो भन्ने उत्तम उदाहरण देखाउनुभयो। येशू हाम्रो परिपक्वताको उदाहरण हुनुहुन्छ। उहाँ हाम्रो शक्ति र फलको स्रोत हुनुहुन्छ। जसरी उहाँले गर्नुभयो, हामीले परमेश्वरको परिवारको संगतिको चाहना गर्नुपर्छ, आफूलाई परमेश्वरको वचनमा खुवाउन र अरूसँग हाम्रो सम्पत्ति बाँड्नुपर्दछ। हामीले मानिसहरूको सट्टा परमेश्वरको आज्ञा पालन गर्नुपर्छ। यो जीवन हो जुन येशूले हामीलाई प्रकट गर्नुभयो। उहाँको न्यायकर्ताको भूमिकामा ख्रीष्टको धार्मिकता पनि देखिन्छ। परमेश्वरले एक दिन स्थापना गर्नुभएको छ जब उहाँले येशू मार्फत संसारको न्याय गर्नुहुनेछ। जब उहाँ न्यायमा आउनुहुन्छ, उहाँले भेडाहरूलाई बाख्राहरूबाट विभाजित गर्नुहुनेछ। हामी सबै ख्रीष्टको न्यायको आसनको सामु उपस्थित हुनैपर्छ ताकि प्रत्येकले शरीरमा गरेका कुराहरू प्राप्त गर्न सकुन्। उसले जे गरेको छ, चाहे त्यो असल होस् वा खराब, त्यो दिन न्यायाधीशले तपाईँलाई के भन्नुहुन्छ? अध्याय 5, येशू दयालु, मत्ती 5:7। दया यो के हो? येशूले दयालाई एउटा कथाद्वारा परिभाषित गर्नुभयो। एकजना राजा थिए जसले आफ्ना सेवकहरूसँग हिसाब राख्ने निर्णय गरे। उसले पत्ता लगायो कि एक नोकरले उसलाई 10,000 तोडा ऋण दिएको छ, एक सानो भाग्य। सेवकले आफ्नो ऋण तिर्न कहिल्यै सक्षम हुने छैन, कहिल्यै होइन। त्यसपछि राजाले आफ्ना मानिसहरूलाई आदेश दिए, उसलाई कालकोठरीमा फ्याँक्नुहोस्, उसको पत्नी र बच्चाहरू सहित उसको सबै सम्पत्ति बेच्नुहोस्। नोकरले उहाँलाई विन्ती गर्यो, महाराज कृपया मसँग धैर्य गर्नुहोस्, म सबै फिर्ता गर्नेछु, मलाई केही समय चाहिन्छ। त्यो विन्ती राजाको हृदय छोयो र आश्चर्यको आश्चर्य उनले सम्पूर्ण ऋण रद्द गरे। नोकर खुसीले कराउँदै उफ्रदै छोड्यो। तथापि चाँडै तिनले एकजना सङ्घी नोकरलाई भेटे जसले तिनलाई केही पैसा दिनु परेको थियो। यो थोरै रकम मात्र थियो, तर पहिलो नोकरले तुरुन्त भुक्तानी माग्यो। थोरै ऋण भए पनि त्यो नोकर तिर्न असमर्थ थियो। पहिलो नोकर जसलाई यति ठूलो ऋण माफी गरिएको थियो, त्यसपछि त्यो नोकरलाई उसले ऋण नतिरुन्जेल कालकोठरीमा फालिदिने आज्ञा दियो। अब यो कथामा दयालुको थियो, राजा वा पहिलो सेवक? निस्सन्देह यो राजा थियो, किनभने उहाँले ऋणीको कठिन परिस्थितिद्वारा छोएको थियो र आफ्नो पीडा कम गर्न केही गरे। येशू एक दिन यहुदीहरूको विश्रामको दिन सबातमा आफ्ना चेलाहरूसँग हिँड्दै जानुभयो। खाजाको समय थियो र चेलाहरू भोकाएका थिए। तिमीहरू फसलको लागि तयार मकैको खेतमा आए। त्यहाँ नाटक देखा पर्यो, भोका मानिसहरू पाकेको मकैको खेतमा हेर्दै र फरिसीहरूको एउटा समूह येशूका चेलाहरूको समूहलाई हेर्दै र सोच्दै, यो सबात हो, यो सबातमा काम गर्न अनुमति छैन, तिमीहरूलाई नजिकबाट हेर्नुहोस्, यदि तिमीहरूले खानको लागि मकै छान्छन् भने हामीले तिमीहरूलाई पाएका छौँ। अब येशूले के गर्नुहुनेछ? के उहाँले आफ्ना चेलाहरूको आवश्यकतालाई ध्यान दिनुहुन्छ र आफ्ना शत्रुहरूको आलोचना गर्नुहुनेछ, वा उसले मानिसले बनाएको परम्परालाई स्वीकार्छ र आफ्ना मानिसहरूलाई भोकै बस्न दिनेछ? दयाले के गर्ला? जवाफ स्पष्ट छ। कृपालुले मानिसका आवश्यकताहरूलाई आफ्नो प्राथमिकताको रूपमा परिभाषित गर्नुभयो। वास्तवमा यसले कुनै पनि हिसाबले मानिसहरूलाई आशिष दिनको लागि दिइएको परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गरेको छैन। यो ती कानुनी पाखण्डीहरूको परम्परासँग मात्र बाजिएको थियो जसले नियमहरू र बोझहरू आविष्कार गरे जुन उनीहरूले सहन सक्ने छैनन्। दयाले मानव निर्मित नियमहरू र चलनहरू भन्दा अगाडि मानिसहरूका आवश्यकताहरू पूरा गर्दछ। दया बिनाको धर्म खाली र मरेको छ र परमेश्वरबाट होइन। आफ्नो जीवनबाट दयालाई बहिष्कार गर्ने कसैले पनि येशूलाई पछ्याउँदैछ भनी दावी गर्न सक्दैन। दयालु हुनु वा नगर्नु कुनै मामुली कुरा होइन। न्यायमा ख्रीष्टले निर्दयीहरूलाई भन्नुहुनेछ, मबाट टाढा जानुहोस्, सैतान र त्यसका स्वर्गदूतहरूको लागि तयार पारिएको अनन्त आगोमा श्रापित हो, किनकि म भोको थिएँ र तपाईँले मलाई खाना दिनुभयो, म तिर्खाएको थिएँ र तपाईँले मलाई दिनुभयो, म एक अपरिचित थिएँ र तपाईँले मलाई भित्र लैजानुभएन, नग्न र तपाईँले मलाई लुगा लगाएन, बिरामी र जेलमा र तपाईँले मलाई भेट्नु भएन। तब तिनीहरूले पनि उहाँलाई जवाफ दिनेछन्, प्रभु, हामीले तपाईँलाई कहिले भोकाएको वा तिर्खाएको वा अपरिचित वा नाङ्गो वा बिरामी वा झ्यालखानामा देख्यौं र तपाईँको सेवा गरेनौं। तब उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछ, साँच्चै म तिमीहरूलाई भन्दछु, यद्यपि तिमीहरूले यिनीहरूमध्ये एकलाई पनि गरेनौ, तिमीहरूले मलाई गरेनौ। दया साँचो इसाई धर्मको अनिवार्य भाग हो। धन्य दयालुहरू किनभने तिनीहरूले दया पाउनेछन्, येशूले भन्नुभयो। दया त्यो हो जब हामी खराब परिस्थितिमा कसैको पीडा महसुस गर्छौं। यो यद्यपि केवल पीडा महसुस गर्दैन तर कम गर्न र मद्दत गर्न कार्य गर्दछ। हामी सबैले कहिलेकाहीँ पीडा र आवश्यकता महसुस गर्छौं। निस्सन्देह हामीलाई प्रोत्साहनजनक शब्द वा दयालु इसारा चाहिन्छ। हाम्रो वरपरका मानिसहरूले पनि यस्तै कुराहरू महसुस गर्छन् र त्यो दयालु शब्द र मद्दत हात चाहिन्छ। येशूले हामीलाई सिकाउनुभयो कि परमेश्वरले अरूलाई हाम्रो हेरचाह र स्नेहको इनाम दिनुहुनेछ। हामी दया प्राप्त गर्नेछौँ। येशूले मत्ती 6:14 भन्नुभयो कि यदि तपाईँले मानिसहरूलाई तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो भने तपाईँको स्वर्गीय पिताले पनि तपाईँलाई क्षमा गर्नुहुनेछ। दयालु व्यक्ति साँच्चै आशिष हुनेछ। उसले महसुस गर्नेछ कि उसको जीवन केही मूल्यवान छ र यो पनि निश्चित हुनेछ कि पुरस्कृत गर्ने भगवान्ले उसलाई धेरै खुसीका साथ हेर्दै हुनुहुन्छ। येशू हाम्रो दयाको उदाहरण हुनुहुन्छ। येशूलाई कसैले मापन गर्दैन। उहाँले महत्त्वपूर्ण कार्यहरूले भरिएको एजेन्डाको साथ जीवनको माध्यमबाट जानुभयो तर सधैँ रोक्न र आफ्नो वरपरका मानिसहरूका आवश्यकताहरू पूरा गर्ने समय फेला पारे। अरू कसैलाई मद्दत गर्नु येशूको लागि समयको बर्बादी थिएन। उनका प्राथमिकताहरू संसारका भन्दा धेरै फरक थिए। शक्तिशाली प्रवचन दिएपछि पहाडबाट ओर्लदै उहाँले एकजना कुष्ठरोगीलाई भेट्नुभयो जसले भन्नुभयो, प्रभु, यदि तपाईँ चाहनुहुन्छ भने तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। येशूले आफ्नो हात पसारेर उसलाई छोउनुभयो र भन्नुभयो, म तयार छु, शुद्ध हुनुहोस्। पृथ्वीमा ख्रीष्टको सेवकाईको दौडान त्यो दृश्य 3 वर्षभन्दा बढी समयसम्म दोहोरियो। हामीलाई असुविधाजनक लाग्न सक्छ भनी अनुरोधहरूको निरन्तर जवाफ दिँदै हामीले बाइबलमा कहिल्यै पढेका छैनौँ कि येशूले कहिल्यै खाँचोमा परेको व्यक्तिलाई मद्दत माग्न भेट्नुभयो र उहाँ तिनीहरूलाई मद्दत गर्न असफल भयो। अन्तमा हामी ख्रीष्टलाई देख्छौँ कलबरीको क्रुसमा टाँगिएको 2 चोरहरू बीचको पीडामा मर्दै। उसको आफ्नै समस्याले हात भरिएको थियो तर चोरको अनुरोध सुनेर उसलाई ठूलो दया लाग्यो। उनी आफैले पीडा र अपमान भोगे पनि चोरलाई माफ गर्न सक्षम थिए। त्यो हाम्रो येशू हो। हाम्रा स्वर्गीय पिता विरुद्ध गरिएका धेरै पापहरूको दोषको साथ उहाँले हामीलाई हेर्नुभयो र उहाँ अझै पनि तपाईँ र म जस्ता पापीहरूका बीचमा बाँच्न माटोको यो फोहोर सानो बलमा ओर्लनुभयो किनकि हामीलाई उहाँको असीम कृपा चाहिन्छ। अब यस संसारको फोहोर र पापको दुर्गन्धले आफूलाई ढाकेका मानिसहरूलाई हामी कस्तो लाग्छ? भोलि उनीहरूसँग खानेकुरा छैन र मृत्युभन्दा पनि नराम्रो भाग्य उनीहरूलाई न्यायमा पर्खिरहेको छ भनी थाहा छ, के हामी सहयोग गर्न पुग्नेछौँ? येशूले गर्नुभयो। यदि हामी ख्रीष्टको जीवन जिउन चाहन्छौँ भने हामी पनि मद्दत गर्न पुग्नेछौँ। अध्याय 6 येशू शुद्ध मत्ती 5:8 शुद्धता यो के हो? विश्वासी हुनु भनेको के हो भन्ने बारे धेरै मानिसहरूमा गलत धारणा छ। त्यस्ता एक व्यक्तिले आफू विश्वासी हो कि भनेर सोधे जवाफ दिए, हो, म एक विश्वासी हुँ किनभने म मदिरा, धुम्रपान, नृत्य वा जुवा खेल्दिन। उहाँको लागि के महत्त्वपूर्ण थियो? निषेधहरूको सूची थियो। तर ख्रीष्टको व्यवस्थाले सधैँ तपाईँले नगर्ने कुराहरू भन्दा तपाईँ के गर्नुहुन्छ र तपाईँ भित्री रूपमा कस्तो हुनुहुन्छ भन्ने कुरामा जोड दिन्छ। तपाईँको व्यवहार तपाईँको हृदयमा रहेको कुराको सरल प्रतिबिम्ब हुनुपर्छ र हुनेछ। व्यक्तिगत भित्री गुणहरूको महत्त्व निम्न सामान्य भनाइमा देखाइएको छ। विचारहरू रोक्नुहोस् र तपाईँले आफ्नो कार्यहरू कटनी गर्नुहुनेछ। कार्यहरू रोक्नुहोस् र तपाईँले आफ्नो बानीहरू कटनी गर्नुहुनेछ। बिरुवा बानी र तपाईँ आफ्नो चरित्र कटनी हुनेछ। चरित्र रोक्नुहोस् र तपाईँले आफ्नो भाग्य कटनी गर्नुहुनेछ। साँच्चै यो सबै विचारसँग सुरु हुन्छ, किनकि मानिसले आफ्नो हृदयमा जस्तो सोच्दछ ऊ त्यस्तै हुन्छ। कार्यहरू सबैभन्दा महत्त्वपूर्ण कुरा होइनन्। निस्सन्देह तपाईँका कार्यहरू महत्त्वपूर्ण छन्, तर तथ्य यो हो कि असल मानिसले आफ्नो हृदयको असल खजानाबाट असल निकाल्छ र खराब मानिसले आफ्नो हृदयको खराब भण्डारबाट खराबी निकाल्छ। मुटु उसको मुखले बोल्छ। आध्यात्मिक विकासको मुख्य जोड सधैँ भित्री व्यक्ति हुनुपर्छ, अर्थात् मुटु। धन्य हृदयका शुद्धहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। पवित्रताको सिक्का जसको बारेमा येशूले मत्ती 5 भन्नुभयो। पद 8 दुई पक्षहरू छन्, नैतिकता र इमानदारी। यहाँ शुद्ध अनुवाद गरिएको शब्द ग्रिक शब्द काथरोस हो, जसलाई शुद्ध, सफा, अशुद्ध, अशुद्ध, निष्कपट, इमानदार र दुष्टको शून्य भनेर परिभाषित गरिएको छ। येशूले हृदयबाट दुष्ट विचारहरू, हत्या, व्यभिचार, व्यभिचार, चोरी, झुटा साक्षी, ईश्वर निन्दा निस्कन्छ भन्नुभयो। यी चिजहरू हुन् जसले मानिसलाई अशुद्ध बनाउँछ। अशुद्धता भनेको अवैध इच्छा भएको महिलालाई हेर्नु हो भने पवित्रता यसको ठिक उल्टो हो। शुद्धतामा मनसाएको इमानदारी समावेश छ। यहाँसम्म कि इमानदार शब्द ल्याटिन शब्दहरूबाट आएको हो, जसको अर्थ मोम बिना हो। यसले मोमको साथ कलाको काममा त्रुटिहरू लुकाउने पुरातन चलनलाई बुझाउँछ, खरिदकर्तालाई धोका दिने प्रयास गर्दै। एक राम्रो टुक्रा मोम बिना थियो, त्यो हो निष्कपट। यसको मतलब यो 100 वा प्रदूषण बिना थियो। शुद्ध मह वा शुद्ध दूध जस्तै बोतलमा के छ लेबलमा लेखिएको छ। येशूले कपटीहरूलाई यति धेरै जवाफ दिनुभयो किनभने तिनीहरू सेतो धुने चिहानहरू जस्तै थिए, जो बाहिरबाट सुन्दर देखिन्छन् तर भित्र मरेका मानिसहरूका हड्डीहरू र सबै अशुद्धताले भरिएका छन्। र बाहिरबाट मानिसहरूलाई धर्मी देखिन्छन् तर भित्र कपट र अधर्मले भरिएका छन्। मानिसले देखेको जस्तो परमप्रभुले देख्नुहुन्न, किनकि मानिसले बाहिरी रूपलाई हेर्छ तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ। यो उचाइ, मांसपेशी, बल, प्रतिभा, करिश्मा वा कपडा होइन जसले मानिसलाई परिभाषित गर्दछ, यो मुटु हो। के हामी हृदयमा शुद्ध हुन सक्छौं? येशू हाम्रो शुद्धताको उदाहरण हुनुहुन्छ। ख्रीष्टको सिद्ध र शुद्ध जीवन हामी पनि शुद्ध हुन सक्छौं भन्ने जीवित प्रमाण थियो। उहाँ देहमा बाँच्नुभयो तर शरीरको अशुद्ध इच्छाहरूमा आफूलाई सुम्पनु भएन। उहाँले कहिल्यै पाप गर्नुभएन। उनले कहिल्यै नारीलाई अशुद्ध नियतले हेरेनन्। उनले कहिल्यै झुटो काम गरेनन्। उहाँलाई पछ्याउनेहरूमध्ये कसैले पनि उहाँको आचरणमाथि प्रश्न उठाएनन्। उहाँका शत्रुहरूले उहाँलाई ईश्वर निन्दाको आरोप लगाए, किनभने उहाँले दावी गर्नुभयो कि उहाँ र पिता एक हुनुहुन्छ। उहाँका शत्रुहरूले उहाँलाई कुनै न कुनै विरोधाभासमा सधैँ समात्न खोज्थे तर तिनीहरूले कहिल्यै गरेनन्। एकपटक होइन, उनले दुःख र प्रलोभनको जीवन बिताए तर उनी कहिल्यै असफल भएनन्। उहाँले भन्न सक्नुहुन्थ्यो, म संसारको ज्योति हुँ, जसले मलाई पछ्याउँछ अन्धकारमा हिँड्ने छैन। उहाँले सोध्नुभयो, तिमीहरूमध्ये कसले मलाई पापको आरोप लगाउँछ? जवाफ मात्र मौन थियो। जब उहाँका चुनिएका प्रेरितहरू मध्ये एकले येशूलाई धोका दिन पैसा लिए, उहाँले प्रार्थना गर्न जाने ठाउँ येशूका शत्रुहरूलाई दिन सक्नुहुने एकमात्र उपयोगी जानकारी थियो। येशू ठ्याक्कै त्यस्तै हुनुहुन्थ्यो जुन उहाँ देखा पर्नुभयो र उहाँ जस्तो हुनुहुन्थ्यो। ख्रीष्टको कुनै गल्ती वा स्वार्थी मनसाय थिएन। उनले अनुयायीहरूलाई जिताउन वा आफ्नो मिसनलाई सहज बनाउन चापलुसी प्रयोग गरेनन्। उहाँको इमानदारीले उहाँलाई महँगो मूल्य चुकाउनुभयो, तर फरिसीहरूलाई उहाँले सत्य बोल्नुभयो। तिनीहरूले यो मन नपराउँदा पनि पिलातसलाई, जससँग उसलाई मार्ने वा मुक्त गर्ने शक्ति थियो, उसले आफू राजा हुँ र सबै अधिकार छ भनी स्वीकार गरे। उहाँले ध्यान आकर्षित गर्नुभयो, तर मानिसहरूलाई मद्दत गर्नको लागि उहाँको कारण थियो कि उहाँले तिनीहरूलाई दया महसुस गर्नुभयो। फरिसीहरूले गरीबलाई एउटा सिक्का दिन्थे तर सबैको ध्यान आकर्षण गर्न तिनीहरूले आफ्नै सिम हानेपछि मात्र। येशूले बिरामीहरूलाई निको पार्नुभयो र मरेकाहरूलाई जीवित पार्नुभयो र तिनीहरूलाई कसैलाई नभन्न निर्देशन दिनुभयो। कस्तो फरक! येशूले हामीलाई इमानदारी, शुद्धता, पवित्रता र नम्रताको उत्तम उदाहरण दिनुभयो। ममा शुद्ध हृदय सिर्जना गर्नुहोस् हे भगवान्, र हामी थप्न सक्छौं, ख्रीष्टको जीवन मेरो जीवन पनि होस्। अध्याय 7 येसु शान्तिकर्ता मत्ती 5:9 शान्तिकर्ता यो के हो? धेरै वर्षसम्म एउटा ठूलो चाँदीको ताराले बेथलेहेमको चर्च अफ द नेटिभिटीको माथिल्लो भागलाई सजाएको थियो। एक दिन 1800मा रोमन क्याथोलिक चर्च, जसले ग्रिक अर्थोडक्स चर्चसँग भवनको एक भाग साझा गर्यो, चाँदीको तारा हटाउने र यसलाई आफ्नै ताराले प्रतिस्थापन गर्ने निर्णय गर्यो। तर ग्रिक अर्थोडक्स चर्चले तिनीहरूलाई अनुमति दिन अस्वीकार गर्यो। ग्रिक अर्थोडक्स चर्चलाई रुसले समर्थन गरेको थियो र फ्रान्सले रोमन क्याथोलिक चर्चलाई समर्थन गरेको थियो, तर यो टर्की थियो जसले वास्तवमा त्यस समयमा प्यालेस्टाइनमा शासन गर्यो। जब टर्की रोमन क्याथोलिक चर्चको पक्षमा थियो, रुसले टर्की विरुद्ध युद्धको घोषणा गर्यो। तुरुन्तै फ्रान्स र इङ्ग्ल्यान्डले टर्कीसँग गठबन्धन गरे र इतिहासले क्रिमियन युद्धलाई लडे। यो 1853 1856 तीन वर्षसम्म चल्यो। त्यो युद्धको अन्त्यमा तारा तल आयो। शान्तिका राजकुमारको जन्मस्थलमा सधैँ द्वन्द्व र युद्ध भइरहनु विडम्बना होइन र? जब टिभी क्यामेराहरूले हामीलाई लगभग कुनै पनि क्रिसमसको मौसममा बेथलेहेममा लैजान्छ, हामीले शान्तिका राजकुमारको उपासना गर्न भेला भएका भीडहरूलाई हेरिरहेका सशस्त्र सिपाहीहरू देख्नेछौँ। यो अनुमान गरिएको छ कि मानवताको सबै इतिहासमा रेकर्ड गरिएको इतिहासको 8%भन्दा कम शान्तिको समयको रूपमा वर्णन गर्न सकिन्छ। पछिल्लो 32 शताब्दीमा 300 वर्षभन्दा कम शान्ति भएको छ। इतिहासकारहरूले हामीलाई बताउँछन् कि गत 300 वर्षमा युरोपमा मात्र 286 युद्धहरू भएका छन्। 20 शताब्दीमा पूर्वी युरोपमा फलामको पर्दा खस्यो। धेरै वर्षसम्म उनीहरू आपसमा शान्तिमा बसेका थिए। यद्यपि अब उनीहरूमाथि प्रभुत्व जमाउने सोभियतहरूको शासनबाट मुक्त भएर विभिन्न जातीय समूहहरू पुरानो कटुता र घृणामा फर्किएर आपसी हत्या फेरि सुरु भयो। सत्य यो हो कि मानिस आफैले एक अर्कासँग राम्रोसँग मिल्दैन। हाम्रा अदालतहरू मिलेर बस्न नसक्नेहरूले भरिएका छन्, त्यसैले तिनीहरू बीचको मतभेद समाधान गर्न कसैलाई खोज्न अदालत जान्छन्। हामी झगडा गर्छौँ र झगडा गर्छौँ। हामी एक अर्काको आलोचना गर्छौँ। हामी एक अर्कालाई भत्काउँछौँ। हामी आफैले एक अर्कासँग मेलमिलाप र शान्तिमा रहन गाह्रो छ। प्रथम शताब्दीका दार्शनिक एपिकेटसले प्याक्स रोमानाको सन्दर्भमा लेखे, रोमन शान्ति जुन त्यस समयमा सभ्य संसारमा थियो र जसको बारेमा सिजरले घमण्ड गरे, जब सम्राटले जमिन र समुद्रमा युद्धबाट शान्ति दिन सक्छ, उसले जोस, शोक र ईर्ष्याबाट शान्ति दिन असमर्थ छ। उसले हृदयको शान्ति दिन सक्दैन, जसको लागि मानिस बाहिरी शान्तिको लागि भन्दा बढी चाहन्छ। धेरैजसो मानिसहरूको लागि शान्ति केवल कलहको अनुपस्थिति हो। यदि त्यहाँ युद्ध छैन भने हामी भन्छौँ संसार शान्तिमा छ, वा यदि हामी हाम्रा छिमेकीहरूसँग लडिरहेका छैनौँ भने हामीसँग छिमेकमा शान्ति छ। तर शास्त्रमा शान्ति त्योभन्दा धेरै छ। पुरानो नियममा शान्ति सालोम हो, जसको अर्थ पूर्णता, पूर्णता जीवनको सद्भाव हो। नयाँ नियममा शान्तिको लागि ग्रिक शब्द इरेन हो, जसको अर्थ आन्तरिक कल्याण हो। ती सबैलाई एकसाथ राखेर शान्तिलाई आन्तरिक शान्त, बाहिरी अशान्ति वा विपत्तिको बीचमा पनि भनेर परिभाषित गर्न सकिन्छ। शान्तिको आनन्द लिनु भनेको ईश्वर स्वयं र अरूसँग मेलमिलाप हुनु हो। यो जान्न महत्त्वपूर्ण छ कि बाइबलमा शान्तिले मेलमिलापको विचार बोकेको छ। यो युद्धविरामको घोषणा मात्र होइन, सेनाको एकता हो। यो केवल बच्चाहरूको अगाडि झगडा होइन, तर एक अर्कालाई माया गर्न थाल्छ। यो सडकमा कोलाहल बन्द गर्न, ढोका बन्द गर्नु मात्र होइन, तर तपाईँको आत्मामा भित्री शान्ति खोज्नु हो, जुन उथलपुथलले घेरिएको छ। साँचो शान्ति तब आउँछ जब तपाईँ र भगवान्, अरूहरू र तपाईँको आफ्नै बीचमा मित्रता पुनः स्थापित हुन्छ। साँचो शान्ति तब हुन्छ जब प्रेमले घृणाको ठाउँ लिन्छ। घृणा र द्वन्द्वलाई प्रेम र एकताले प्रतिस्थापन गर्ने काम शान्तिकर्ता हो। येसु शान्तिकर्ताको हाम्रो उदाहरण हुनुहुन्छ। लगभग कुनै पनि अखबारको दैनिक शीर्षकहरूले युद्ध, अपराध, हिंसा र घृणाको बारेमा बताउँछन्। यस्तो अन्यल र द्वन्द्वको बीचमा के यो पृथ्वीमा शान्त आराम, शान्ति र शान्ति, सुरक्षा एक साँचो स्वर्ग हो कि हुन सक्छ? यस्तो ठाउँ साँच्चै अवस्थित छ र अझ राम्रो सबैको लागि पहुँचयोग्य छ। यो ठाउँ ख्रीष्टमा छ र यो शान्ति सृष्टि गर्ने येसु आफै हुनुहुन्छ। वास्तवमा येसु हाम्रो शान्ति हुनुहुन्छ। यस झगडा युद्धग्रस्त संसारमा परमेश्वरले पृथ्वीमा शान्ति, मानिसहरूप्रति सद्भावको आफ्नो व्यक्तिगत दृश्य प्रतिनिधि पठाउनुभयो। यसैयाले येशूको बारेमा भविष्यवाणी गरे, हाम्रो लागि एउटा बच्चा जन्मिएको छ, हामीलाई एक पुत्र दिइएको छ, र सरकार उहाँको काँधमा हुनेछ, र उहाँको नाउँ अद्भुत सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्त पिता, शान्तिको राजकुमार भनिनेछ। उहाँको शासन र शान्तिको वृद्धिको त्यहाँ कुनै अन्त हुने छैन। दाउदको सिंहासनमा र उहाँको राज्यमाथि यसलाई आदेश दिन र स्थापना गर्न त्यो समयदेखि अगाडि सदाको लागि पनि न्याय र न्यायसँग सेनाहरूका परमप्रभुको जोशले यो गर्नेछ। यसले हामीलाई पृथ्वीमा मानिसहरूका बीचमा शान्ति स्थापना गर्ने परमेश्वरको महान योजना बुझ्न मद्दत गर्छ। परमेश्वरको योजनालाई रहस्य र परमेश्वरको अनन्त उद्देश्य भनिन्छ। यो येशू ख्रीष्ट राजा मार्फत शान्ति, प्रेम र धार्मिकताको राज्यमा सबै प्रकारका मानिसहरूलाई एकताबद्ध गर्नुभन्दा कम गर्नु हो। यसैयाले यस राज्यको स्थापना हुनुभन्दा 650 वर्ष अघि वर्णन गरेका थिए। उहाँले साङ्केतिक शब्दहरू प्रयोग गर्नुभयो। ब्वासो भेडाको साथमा बस्नेछ, गाई र भालुहरू चर्नेछन्, तिनीहरूका बच्चाहरू सँगै सुत्नेछन्, तिनीहरूले मेरो सबै पवित्र पहाडमा हानि गर्ने वा नष्ट गर्ने छैनन्, किनकि पृथ्वी भरिनेछ। परमप्रभुको ज्ञान जसरी पानीले समुद्रलाई ढाकेको छ, जो स्वभावले एक अर्कालाई मार्ने र निल्नेहरू हानिरहित मायालु प्राणीहरूमा परिणत हुन्छन्। मानिसहरूले प्रभुलाई चिनेपछि मात्रै कसरी साँचो शान्ति सम्भव छ भनेर के तपाईँले देख्नुहुन्छ? यहीँबाट येशू शान्तिका राजकुमार आउनुहुन्छ। यसैले ख्रीष्ट र उहाँको जीवनलाई जान्नु हाम्रो लागि अति आवश्यक छ। येशू महान शान्ति स्थापनाकर्ता हुनुहुन्छ। उहाँले यहुदी र अन्य जातिहरूलाई एउटै शरीरमा अलग गर्ने शत्रुतालाई नष्ट गर्नुभयो। यी प्राकृतिक शत्रुहरूमाथि येशूको प्रभाव अद्भुत थियो। मानिसहरू विभिन्न संस्कृति, भाषा, जाति, धर्म, रीतिरिवाज आदिको, जो युद्धपछि युद्धले भरिएको शताब्दीयौंको इतिहास थियो, येशूले तिनीहरूलाई प्यारो भाइहरू बनाइदिनुभयो। उनले शान्ति स्थापना गर्न प्रयोग गरेको उपकरण कलभरीको क्रस थियो। दर्शन मरूभूमिमा हिँडिरहेको येशूको हो। उहाँको अगाडि सबै मरेको र खैरो छ, तर उहाँ हिँड्नुहुन्छ र जहाँ उहाँ जानुहुन्छ उहाँले प्रेम, शान्ति र सद्भाव छोड्नुहुन्छ। मरूभूमि जीवनमा आउँछ र सुन्दर रमणीय बगैँचामा परिणत हुन्छ। चराहरू गाउँछन्, फूलहरू फुल्छन्, पानी बग्छन् र हरियो चरणहरू। वास्तवमा येशूले के गर्नुभयो? तर आध्यात्मिक रूपमा येशूले सबैभन्दा खराब पापीलाई अंगालो हाल्नुभयो, सबैभन्दा खराब कुष्ठरोगीलाई छुनुभयो, सबैभन्दा घिनलाग्दो वेश्यालाई शुद्ध गर्नुभयो, सबै प्रकारका मानिसहरूलाई लिनुभयो र तिनीहरूलाई परमेश्वरको एउटा सुन्दर परिवारमा सँगै सामेल गर्नुभयो। उहाँले उच्च मूल्य तिर्नुभयो, तर आफ्नो जीवनमा एक प्राथमिकताको रूपमा शान्ति निर्माताको रूपमा आफ्नो मिसन देखे। अध्याय 8 येशू विश्वासी, मत्ती 5:10 विश्वासयोग्यता यो के हो? एक व्यक्तिको वास्तविक चरित्र सबैभन्दा स्पष्ट रूपमा प्रकट हुन्छ जब त्यो व्यक्तिले जीवनको दबाव महसुस गरिरहेको हुन्छ। जब सबै कुरा रमाइलो र सजिलो हुन्छ, चिर्चिडाहट, अपमान र चोटबाट मुक्त हुन्छ, राम्रो र दयालु, धैर्य र सहमत हुन धेरै गाह्रो छैन। तर सतावट, पीडा, रोग, आलोचना र अस्वीकृतिको बीचमा मानिसको वास्तविक रङ्ग सतहमा आउँछ। यी क्षणहरूमा कोही अन्धकारमा उज्यालोको रूपमा देखा पर्दछन् र कोही त्यो अन्धकारमा मिसिन्छन्। यो क्षणहरूमा हो कि कोहीले हार मान्छन् र कोही जान्छ। यदि तपाईँले सबैलाई येशूलाई पछ्याउन छोड्नुभयो भने अरूलाई मद्दत गर्ने प्रयास गर्नुहोस् र आफूलाई पूर्ण रूपमा परमेश्वरमा समर्पण गर्नुभयो, तर त्यसपछि केही ठूलो नोक्सान भयो, तपाईँ सोच्न प्रलोभनमा पर्न सक्नुहुन्छ, परमेश्वरको सेवा गर्दा के राम्रो हुन्छ? के यो प्रयास गर्न लायक छ? राम्रो मान्छे वा मेरो जीवन मैले परमेश्वरलाई दिनुभन्दा पहिले राम्रो थियो, तर यदि तपाईँ त्यस्ता विचारहरूको अधीनमा बस्नुभयो भने के हराउँछ? यो केवल यो हो, तपाईँमा परमेश्वर र उहाँका प्रतिज्ञाहरूमा विश्वास वा भरोसाको कमी छ। सत्य यो हो कि परमेश्वरले हामीलाई कहिल्यै प्रतिज्ञा गर्नुभएन। यसको विपरीत, उहाँले हामीलाई बल दिनको लागि सधैँ हाम्रो साथमा रहनुहुनेछ भनेर प्रतिज्ञा गर्नुभयो, र यदि हामी मृत्युसम्म वफादार रह्यौँ भने हामीले हाम्रो जङ्गली सपनाहरूभन्दा बाहिरको इनाम पाउनेछौँ। हामीले हाम्रो जीवनमा प्राप्त गर्न आवश्यक गुण भनेको परमेश्वर, ख्रीष्ट र हाम्रो आफ्नै विश्वासप्रतिको विश्वासयोग्यता हो। धन्य हो धार्मिकताको लागि सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य हो तिमीहरू जब तिमीहरूले तिमीहरूलाई गाली गर्छन् र सताउँछन् र मेरो खातिर तिमीहरूको विरुद्धमा सबै किसिमका खराब कुराहरू झुटो बोल्छन्। रमाइलो गर्नुहोस् र अति आनन्दित हुनुहोस् ठूलोको लागि। स्वर्गमा तपाईँको इनाम हो किनकि तिनीहरूले तपाईँभन्दा अघिका अगमवक्ताहरूलाई सताए। यहाँ देखेको जीवनको गुणस्तर एक व्यक्तिले रमाइलोको साथ सतावटको प्रतिक्रियामा ईश्वरको प्रतिज्ञाहरूमा विश्वास वा विश्वास हो। येशु हाम्रो विश्वासयोग्यताको उदाहरण हुनुहुन्छ। येशु ख्रीष्ट हाम्रो विश्वासयोग्यताको उत्कृष्ट उदाहरण हुनुहुन्छ। सैतानले येशुमा आफ्नो सबैभन्दा ज्वलन्त डाँटहरू हाने। उहाँका शत्रुहरूले उहाँलाई मार्न खोजे। धार्मिक नेताहरूले उनलाई झुटो आरोप लगाए। उहाँका आफ्नै मानिसहरूले उहाँलाई अस्वीकार गरे। उहाँले यसो पनि भन्न सक्नुहुन्थ्यो, फ्याउराको प्वाल हुन्छ र हावाका चराहरूको गुड हुन्छ, तर मानिसको पुत्रको टाउको राख्ने ठाउँ छैन। यसैया 53 शब्दहरूले उहाँको पीडालाई वर्णन गर्दछ। हामीले उहाँलाई चाहनुपर्ने कुनै सुन्दरता छैन। उहाँलाई मानिसहरूले तुच्छ र अस्वीकार गर्नुभयो, उहाँलाई तुच्छ ठानियो र हामीले उहाँको कदर गरेनौ। उहाँले हाम्रा दुःखहरू उठाउनु भएको छ र हाम्रा दुःखहरू बोक्नु भएको छ। प्रहार गरिएको, परमेश्वरद्वारा प्रहार गरिएको, पीडामा परेको, घाइते चोट लागेको, उत्पीडित र जीवितहरूको देशबाट काटियो। यसैया 50 यी शब्दहरू पढ्दा उसलाई कसरी यातना दिइयो, तुच्छ पारियो र त्यसपछि क्रुसमा टाँगियो भनेर सोच्नुहोस्। पदहरू छ र साथ मलाई हिर्काउनेहरूलाई मैले मेरो पीठ दिएँ र दाढी फुकाल्नेहरूलाई मेरो गाला दिएँ। मैले लाज र थुक्नेहरूबाट मेरो अनुहार लुकाइन, किनभने परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुनेछ। निश्चय नै परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुनेछ। मलाई सहयोग गर। के तपाईँ देख्न सुरु गर्न सक्नुहुन्छ कि कसरी एक व्यक्तिले साँच्चै पिट्न सक्छ र अझै पनि परमेश्वरमा भरोसा गर्न सक्छ? येशूले त्यसो गर्नुभयो। हामी पनि सक्छौं परमेश्वरको मायालु अनुग्रहले, यदि हामी हाम्रो विश्वासमा अडिग रह्यौं भने। येशू कमजोर वा रक्षाहीन हुनुहुन्थ्यो। उहाँले सबैलाई चिन्हहरू र आश्चर्यकर्महरू देखाउनु भएको थियो ताकि तिनीहरूले उहाँको शक्ति देख्न सकुन्। उहाँ हाम्रो सत्तामा दुःख भोग्न आउनुभयो, त्यसैले उहाँले दुष्ट मानिसहरूका धारहरू र आफ्नो अनुहार अपमान र क्रूरताको मुठीमा आफ्नो पीठ प्रस्ताव गर्नुभयो। परमेश्वरका पुत्रलाई लाज लागेन अपमान? हामी सबैमा देख्न सकिन्छ कि कसरी वफादारता सतावटसँग धेरै नजिक छ। यातनाको निशाना बनेर पनि उहाँ आफ्नो मिसनलाई अन्तसम्म पूरा गर्न कटिबद्ध हुनुहुन्थ्यो। सबै कुरामा येशु पिताप्रति विश्वासी रहनुभयो र त्यसैले बुबाले उहाँको बारेमा भन्नुभयो, यो मेरो प्यारो छोरा हो जसमा म खुसी छु। उहाँलाई सुन्नुहोस्। गिरफ्तार गरियो र यातना दिइयो, येशु पछाडि फर्कनु भएन। आफ्ना नजिकका साथीहरूले छोडेपछि उनी फर्किएनन्। के यो ख्रीष्टमा आत्मसमर्पण गर्न सार्थक छ? जवाफ एक गजबको छ। हो, हामी कमजोर र कमजोर हुन सक्छौं, तर येशु उहाँलाई पछ्याउन चाहनेहरूप्रति वफादार हुनुहुन्छ। यस जीवनका दुःखहरू भविष्यको महिमासँग तुलना गर्दैनन् जुन परमेश्वरले उहाँप्रति विश्वास गर्नेहरूलाई दिनुहुनेछ।